मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट नन्द कार्कीको हार्दिक स्वागत छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश संघको समन्वयमा जागरण एफएम सुर्खेतले उत्पादन गरेको यो कार्यक्रम बिहान 8:15 बजेदेखि 8:30 बजेसम्म जागरण एफएम सुर्खेत, डाँडादरा एफएम बाबिया चौक र हाम्रो समावेशी एफएम दैलेखबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम इन्सेक अनलाइन .org मा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम जलवायु परिवर्तनले गर्दा विभिन्न खालका समस्याहरू देखा पर्न थालेको प्रसङ्गमा केन्द्रित गरेका छौँ। कार्यक्रममा प्रस्तुत छ अब थप सामग्री। केही वर्ष यता वातावरण हाम्रो दैनिक चासोको विषय बन्न थालेको छ। अहिले धेरै गर्मी भइरहेको छ, हामी यसको अर्थ खोज्दैछौँ। वर्षा धेरै हुँदा पनि यसैको चासो छ। यो वर्ष पनि सधैँझैँ जुन 5 मा नेपालले पनि विभिन्न कार्यक्रम मार्फत विश्व वातावरण दिवस मनाइरहँदा पनि यी विषय उठान भएका छन्। अन्तर्राष्ट्रिय समुदायसँगै नेपालले वातावरणका मुद्दालाई जोडतोडका साथ उठाउन थालेको छ। वातावरणीय संकट तथा संरक्षणको बढ्दो आवश्यकता र चुनौती अहिले राजनीतिक घटनाक्रम भन्दा पनि बढी महत्त्वका भइसकेका छन्। विद्यालय, गैर सरकारी संघ संस्था, स्थानीय तथा संघीय सरकारका विभिन्न निकायको यस विषयमा चासो रहन थालेको छ र रहनु पनि पर्छ। हामी यति बेला संसदको बजेट अधिवेशनमा छौँ। वास्तवमा हाम्रा विकास र कामले यो विषयमा कति ध्यान दिए छन् विचार गर्नुपर्ने अवस्था पनि छ। हामीले दैनिक जीवनमा प्रयोग गर्ने प्लास्टिकले वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा समेत नराम्रो प्रभाव पारेको सन्दर्भमा यो विषयलाई प्रमुखता दिनु आवश्यक भइसकेको छ। प्रत्येक व्यक्तिले प्लास्टिक जन्य वस्तुको प्रयोग घटाउन आफै सचेत हुनुपर्छ। विश्वमा हरेक वर्ष 40 करोड टन प्लास्टिक उत्पादन हुने र त्यसमध्ये आधा जसोको एक पटक मात्र प्रयोग हुने गरेको संयुक्त राष्ट्र संघको तथ्याङ्क छ। यस बाहेक कुल उत्पादित प्लास्टिक मध्ये 10% मात्र पुनः प्रयोग हुने गरेको छ। यसको व्यवस्थापनको अभावमा वर्षेनी 1 करोड 90 लाखदेखि 2 करोड 30 लाख टन प्लास्टिक नदीनाला, ताल तलैया तथा समुद्रमा पुग्छन्। वातावरणमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ग्रीन पिसका अनुसार सन् 1950 विश्वमा 8 अर्ब टन प्लास्टिक उत्पादन भइसकेको छ र कुल उत्पादित प्लास्टिक मध्ये जम्मा 9-10% मात्र पुनः प्रयोग हुने गरेको पाइएको छ। बाँकी सबैले मानव, पशु पक्षी तथा वातावरणीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरेका छन्। यसबाहेक 5 मिलिलिटर भन्दा सानो व्यास भएका प्लास्टिकका ससाना टुक्रा अर्थात् माइक्रोप्लास्टिक हामीले खाने खाद्य वस्तु, पानी तथा हावामा समेत रहेको पाइन्छ। यसै गरी एक पटक मात्र प्रयोगमा आउने गरेका र वातावरणमा फालिएका प्लास्टिकहरू उच्च पहाडी पारिस्थितिकीय प्रणालीदेखि सामुद्रिक प्रणालीलाई समेत प्रभाव पार्ने गरेका अध्ययनहरूले देखाएका छन्। यसले पृथ्वी को जैविक विविधता र मानव स्वास्थ्यलाई नराम्ररी बिथुलेको छ। यही कारणले विश्व समुदायले यो विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ र यो चुनौतीलाई सम्बोधन गर्न परिवर्तनकारी कामहरू तत्काल थालनी गर्नुपर्ने देखिएको छ। नेपालको सन्दर्भमा पनि प्लास्टिकको झोला, बोतल तथा अन्य प्लास्टिक जन्य प्याकेजिङका सामानहरू यत्रतत्र फालिएका देखिन्छन्। मानिस पुगेका वन, उपवन, बगैँचा सबैतिर यस्तो प्रदूषित दृश्य देखिन्छ। यी समस्यालाई सम्बोधन गर्न सरकारले 2057 वैशाख 19 गते पहिलो पटक 20 माइक्रोन भन्दा पातला प्लास्टिक झोला उत्पादन गर्न नपाउने व्यवसाय सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको थियो। त्यसै गरी 2068 सालमा प्लास्टिकका झोला नियमन तथा नियन्त्रण निर्देशिका जारी गरिएको थियो। यस्तो कानुनी व्यवस्था गरे पनि प्लास्टिक जन्य प्रदूषणको अवस्था भने जीवका तिउ छ। कानूनले निषेध गरेका प्लास्टिकका झोला निर्बाध प्रयोगमा आइरहेका छन्। ससाना प्लास्टिकका झोला मात्र होइन, प्लास्टिक जन्य अन्य फोहोरले वातावरणमा पारेको प्रभावका विषयमा पर्याप्त अध्ययन अनुसन्धान पनि हुन सकेका छैनन्। प्लास्टिक जन्य पदार्थहरू खुल्ला रूपमा बाल्दा निस्कने विषक्त धुवाले वायु प्रदूषण बढाएको छ भने मानव स्वास्थ्यलाई प्रतिकूल प्रभाव पारेको देखिन्छ। प्रष्ट छ, वातावरण विनाश तथा जलवायु परिवर्तनले गरी पर्यावरण र समग्र नेपालको आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रमा नकारात्मक असर पारेको छ। विशेष गरी वातावरण विनाशका कारण भएको जलवायु परिवर्तनका असर स्वास्थ्य, जीविकोपार्जन, खाद्य सुरक्षा, जल आपूर्ति र मानव सुरक्षामा परेकाले गरिबी, साना किसान, सीमान्तकृत आदिवासी, महिला, केटाकेटी, अशक्त तथा ज्येष्ठ नागरिक यसबाट अझ बढी प्रभावित भएका छन्। यो सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न नेपाल गम्भीर हुनै पर्छ। स्वच्छ तथा सफा वातावरणलाई नेपालको संविधानले पनि आधारभूत अधिकारका रूपमा व्यवस्था गरेको छ। संवैधानिक व्यवस्था मात्र होइन, वातावरण संरक्षणको क्षेत्रमा विभिन्न ऐन र नियमावली पनि बनिसकेका छन्, तर यसको पर्याप्त रूपमा कार्यान्वयन भने हुन सकेको छैन भन्नुहुन्छ हरित अभियन्ता किरण किशोर सापकोटा।
सरकार सर्वपक्ष राष्ट्रको रूपमा कुराहरूको चाहिँ धेरै भए तापनि व्यवहारमा चाहिँ पक्कै उतार्न सकिरहेको नसकिरहेको अवस्था छ व्यवहारमा। अब हामी जलवायु परिवर्तनको असर चाहिँ बिस्तारै देखिरहेको छ। के देखिरहेको छ भनेपछि चाहिँ हामी यहीँ माथिर गुराँसको चाहिँ अब वैशाखमा चैतमा फुल्ने गुराँस चाहिँ तपाईँको चाहिँ मङ्सिरको महिना फुल्न सुरु भइसकेको छ। वैशाखको अन्तिममा चाहिँ फुल्ने काफलका फलहरू चाहिँ तपाईँका माघको महिनामा चाहिँ देखिने सुरु गरेका छन्। यो जलवायु परिवर्तनको असर हो। जलवायु परिवर्तनको असर आज भोलि एक वर्षमा देखिने भन्दा पनि कम्तीमा 30 वर्षको अन्तरमा देखिने जलवायु परिवर्तनको असर हो। बिस्तारै हाम्रा हिमालहरू सुक्दै यी काला पत्थर बन्ने अवस्था छ र टापु राष्ट्रहरू पनि डुब्ने अवस्था छ। अब यो पृथ्वीको चाहिँ हाम्रो चाहिँ यो यसलाई अत्याधिक दोहन मानवले नै अत्याधिक दोहनको कारणले गर्दा पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तन चाहिँ अव्यवस्थित चाहिँ नहुन सकेको अवस्था छ।
यो चाहिँ यसको न्यूनीकरणका लागि मुख्य कुरा चाहिँ के हुन आवश्यक छ सर? यसमा
पूर्ण रूपमा न्यूनीकरण गर्न सक्ने अवस्था छैन। पूर्ण रूपमा यसलाई न्यूनीकरण गर्न सक्ने भन्ने कुरा चाहिँ हाम्रो प्रयासले चाहिँ होइन। किन भनेपछि चाहिँ नेपाल चाहिँ कार्बन उत्सर्जनमा पनि सबैभन्दा चाहिँ कम छ। हामीले क्लाइमेट जस्टिसको कुरा चाहिँ अहिले विश्वमा आइरहेछ। हामीले चाहिँ जलवायु परिवर्तनको निम्ति हाम्रो भूमिका एकदम कम छ, तर हामीभन्दा विकसित राष्ट्रहरूले चाहिँ एकदम जलवायु परिवर्तन न्यून जलवायु चाहिँ जुन परिवर्तन चाहिँ गरिरहेको छ उनीहरू चाहिँ त्यसमा चाहिँ उनीहरूले चाहिँ त्यसको अपनत्व लिनुपर्ने अवस्था, उनीहरूले धेरै अपनत्व नलिरहेको अवस्था छ। त्यसको लागि चाहिँ हामीले गर्ने भनेको एडप्टेसन हो। हामीले न्यूनीकरणका केही उपायहरू अप्नाउन सक्ने हो। जस्तो उदाहरणको लागि चाहिँ तपाईँले भन्दा सुर्खेतको बुलबुले तालमा हामी तालमा चाहिँ पौडी डुङ्गा तैरिरहेका छौँ। डुङ्गाको बिचमा सानो एउटा टुलो छ, त्यो टुलोबाट पानीभित्र आइरहेको छ, हामी तैरिरहेका छौँ। हामीले त्यो पानीभित्र छिर्न दिन भनेपछि ताल त्यो डुङ्गा भरिन्छ र हामी पनि त्यहाँ डुब्छौँ। त्यस कारण हामीले चाहिँ यो चाहिँ जलवायु परिवर्तन असर देखिरहेको छ, त्यो पानीलाई हामीले बिस्तारै बाहिर फ्याँक्ने, हाम्रो गन्तव्यमा अगाडि बढ्ने। मैले भन्न खोजेको कुरा के भने हामीले चाहिँ पूर्ण रूपमा चाहिँ त्यो चाहिँ त्यसलाई चाहिँ अब चाहिँ रोक्न सक्ने होइन, हाम्रो कारणले मात्र होइन, मित्र राष्ट्र चाहिँ भारतले चिनले चाहिँ धेरै चाहिँ हामीले चाहिँ 0.0% चाहिँ कार्बनको उत्सर्जन 0.04 लगभग 7% उत्पादन गरेर उनीहरू 27% र 11% लगभग यिनी यावतको धेरैभन्दा धेरै चाहिँ कार्बन उत्सर्जन गरेको अवस्था छ। हामीले चाहिँ यसको एडप्टेसन गर्ने र न्यूनीकरण गर्ने उपाय मात्र अप्नाउन सक्ने अवस्था देख्छु म।
अहिलेको लागि नेपालले गर्न सक्ने अथवा नेपालले गर्नुपर्ने र अब योभन्दा पनि बाहिरी ठुला मुलुकहरूले विशेष ध्यान दिनुपर्ने अवस्था देखियो होइन?
औद्योगिक राष्ट्रहरूले चाहिँ धेरै कार्बन उत्सर्जन चाहिँ उहाँहरूबाट भइरहेको अवस्था छ। हामी क्लाइमेट जस्टिसमा चाहिँ भर्खरै भएको सगरमाथा संवादको पनि चाहिँ नेपालमा चाहिँ एउटा अन्तर्राष्ट्रिय लेभलको चाहिँ जलवायु परिवर्तन सगरमाथा संवाद भएको छ। त्यो संवाद सगरमाथा संवादको निष्कर्ष के छ भने हामीले चाहिँ यसमा चाहिँ न्यूनीकरण गर्ने उपाय अप्नाउने हो, तर यसको अपनत्वबोध चाहिँ हाम्रो छिमेकी राष्ट्रहरू जो विकसित राष्ट्रहरू छन् उनीहरूले गर्नुपर्ने चाहिँ कुरामा चाहिँ मेरो आफ्नो धारणा म यही राख्न चाहन्छु।
हजुर, यो हाम्रो अब विशेष गरेर केही रूपमा न्यूनीकरण गर्नको लागि पनि अब सरकारी निकायको पनि भूमिका रहन्छ, यसको कार्यान्वयन गर्नको लागि तिनै तहको सरकारले के गर्न आवश्यक छ सर? यस
नीति नियम कडा नीति नियम बनाउनु पर्यो। त्यसपछि सार्वजनिक सवारी साधन चाहिँ छ, सरकारले सार्वजनिक सरकार अन्तर्गत चाहिँ हाम्रो चाहिँ सानो उदाहरणको निम्ति प्राइभेट विद्यालयहरू त सरकार अन्तर्गतै चल्ने हो। उहाँहरूको चाहिँ गाडी खरिद गर्दा सरकारी यातायातको हामी खरिद गर्दा इलेक्ट्रिक भेहिकल खरिद गर्नु पऱ्यो। हामीले चाहिँ एकदम ग्यासका उत्सर्जन डिजेलका उहरूलाई हटाउने प्रयास गर्नु पऱ्यो। हामीले चाहिँ प्लास्टिकलाई चाहिँ एभोइड गर्ने प्रयास गर्नु पऱ्यो होइन। हामीले सकेसम्म चाहिँ फेरि रियुज प्लास्टिकलाई चाहिँ रियुज गर्नै पर्ने प्लास्टिकलाई रियुज गर्नु पऱ्यो। यो कारणबाट चाहिँ हामीले चाहिँ गर्दाखेरि चाहिँ यसलाई केही हदसम्म न्यूनीकरण गर्न सक्छौँ।
यसको रूपमा त पहिलो कुरा त यस सम्बन्धी कानुन निर्माण हुनु पर्यो क्यारे, होइन? यस्तो यो कसरी अगाडि बढ्ने भनेर
यो चाहिँ विशेष गरी नेपाल सरकारले यसको कानुन निर्माण गरेको छ, हामी पछि राष्ट्र छौँ, तर यसलाई नियमन रूपमा चाहिँ कडा रूपमा कार्यान्वयन गर्नको निम्ति चाहिँ हामी चाहिँ कडा रूपमा कार्यान्वयन गर्नको निम्ति चाहिँ कानुन निर्माण गर्नुपर्छ।
हजुर, कार्यान्वयन चाहिँ भएन भन्ने हो होइन? जुन नीति
भएन हुनुपर्ने कार्यान्वयन भएन, केही हदसम्म नभएको पनि होइन, होइन
समस्या यी कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुनु हो। यो विषयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सँगसँगै नागरिक समाज र सर्वसाधारण अझ बढी जागरूक हुन आवश्यक देखिन्छ। पछिल्लो समय प्रतिकूल वातावरणले हर पल र हर क्षण हामीलाई प्रभावित पारिरहेको छ, त्यसैले प्रत्येक दिन वातावरण प्रति सजग हुने नीति हुनुपर्दछ। यसमा जलवायु परिवर्तनले गर्दा देखा पर्न थालेका विभिन्न समस्याहरूको न्यूनीकरणका लागि प्रदेश सरकारले के गरिरहेको छ त? यसै सन्दर्भमा आज हामीले कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालासँग कुराकानी गरेका छौँ।
जलवायु परिवर्तनको क्षेत्रमा हाम्रो कार्यक्रम विशेष नै रहन्छ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने कार्यक्रमहरू जिल्लागत, मन्त्रालयगत र वन निर्देशनालयको हिसाबले त्यहाँ तिनटै अङ्गहरूबाट कार्यक्रम राखिनेछ। ती कार्यक्रमहरूले चाहिँ हाम्रो चाहिँ जलवायुबाट सिर्जित, परिवर्तनबाट सिर्जित अप्ठ्यारा परिस्थितिहरूलाई ग्रामीण समुदाय, पर्यटन, रोजगारी, श्रम र अनि त्यसपछि माथिल्लो कर्णाली हिमाली र चरण क्षेत्रको लागि चाहिँ सुरुवाती व्यवस्थापनलाई प्रभावकारी बनाउने खालको कार्यक्रमहरू तय गरिएको छ। आज पनि हामी योजना आयोगसँग त्यही विषयमा छलफलमा छौँ।
मुख्य गरेर यसको लागि त पहिलो कुरा वातावरण नै चाहिन्छ होला स्वस्थ, होइन? अब यसको लागि विगतमा के कस्ता कार्यक्रमहरू भए, मन्त्रालयबाट के रह्यो, कस्तो रह्यो?
विगतमा मन्त्रालयमा हाम्रो अब प्रदेश स्थापना कालदेखि नै हामीले चाहिँ काम गर्दाखेरि पर्यटन पदमार्ग 500 बढी पर्यटन पदमार्गहरू, 50 बढी चाहिँ होमस्टेहरू लगायत अनि त्यसपछि पर्यटन भू योजना सहित जलवायु परिवर्तन मैत्री हिसाबले चाहिँ पूर्वाधार निर्माण, जलाधार र चाहिँ मूलाधारको संरक्षण, दिगो वन व्यवस्थापन पद्धतिमा आधारित वन व्यवस्थापन र जडीबुटी हब माथिल्लो शालिग कर्णालीको 5 जिल्लाहरूमा डोल्पा समेत गरेर जडीबुटीको हब केन्द्र बनाएर जडीबुटी उत्पादन प्रशोधन र उत्पादन विविधीकरणको क्षेत्रमा काम गरिरहेको छ।
यसरी काम गरिरहँदाखेरि जुन पर्यटन पदमार्गहरू निर्माण गरिरहँदाखेरि, अब अन्य विकास निर्माणका काम गर्दाखेरि वातावरण सम्बन्धी यहाँहरू कतिको सचेत हुनुहुन्छ? अब मन्त्रालय नै सम्बन्धित भएको हुनाले होइन,
वातावरणसँग सचेत छौँ, होइन? वातावरण मैत्री नै विकास कार्य गर्नुपर्छ भनेर अरू मन्त्रालयहरू सरकारवालालाई पनि हामीले भन्ने, सुझाव दिने र परिपत्र गर्ने गरेका छौँ। र पर्यावरण संरक्षण र विकासमा सन्तुलन कायम गर्नुपर्ने हुँदो रहेछ, त्यो सन्तुलनको लागि वातावरणीय प्रभाव मूल्याङ्कन IEEE जस्ता उपक्रमहरू गर्नुपर्ने हुन्छ। विशेष गरी भौतिक निर्माण र सडक, नहर, पुल, पोलेसा जस्ता कामहरू गर्दाखेरि भूगोलमा क्षति पुग्ने हुनाले, जमिनको उपभोग्य परिवर्तन हुने हुनाले चाहिँ त्यस्तो खालमा चाहिँ मिटिगेटिङ मेजर्सहरू अवलम्बन गरेर विकासका कामहरू गर्ने भन्ने चाहिँ छ। त्यही अनुसारै छ, अलिकति विकासमा नयाँ ठाउँमा बाटो खन्दा डाँडा पाखामा चाहिँ अलिकति भूस्खलन, भूक्षय हुने र वातावरणमा केही नकारात्मक असरहरू पर्न जाने हुन्छ। त्यसले जमिनमा, खोलामा जलचरहरूलाई धमिलो पानी, बाढी, लेदो आएर चाहिँ जलचरलाई असर गर्ने, नदी उपास क्षेत्रमा पुर्ने, खेतीजन्य क्षेत्रमा चाहिँ बाढीले विनाश गर्ने जस्ता उपक्रमहरू हुन्छन्। त्यसैले यस्तो विकास निर्माण गर्दाखेरि पर्याप्त वातावरण संवेदनशील भएर चाहिँ संरक्षणका उपायहरू पनि लगत्तै गर्दै जाने चाहिँ प्रणाली छ।
भनेपछि अहिले यो जुन यहाँहरूले जुन काम गरी विकास गरिरहँदाखेरि जिल्लागत कार्यालयहरूबाट पनि हुन्छ होला विशेष गरेर, होइन? काम मात्रै गर्ने, योजना मात्रै दिने हो कि त्यसको मूल्याङ्कन अथवा त्यसको अनुगमन पनि हुन्छ? सचिवज्यू, कस्तो रहन्छ यो पाटो?
अनुगमन मूल्याङ्कन हुन्छ, विशेष गरी निर्देशनालय र मन्त्रालयको तहबाट आवधिक मूल्याङ्कन, हरेक त्रैमासिकमा, अर्धवार्षिकमा मूल्याङ्कन गरिने गरिएको छ।
यसरी अब मूल्याङ्कन गरिरहेका छौँ भनिरहँदाखेरि विशेष गरेर अहिलेसम्म हामीले जुन वातावरण सम्बन्धीका कामहरू छन् यसमा कतिको प्रभाव परेको छ भन्न सकिन्छ? केही त्यस्तो छन् आधारहरू?
तात्कालिक प्रभाव चाहिँ तपाईँको त्यही सामान्य भूस्खलन र अनि बाढी, धमिलो पानी हुने अवस्था हो। दीर्घकालीन प्रभाव त अब संरक्षण र वृक्षारोपण गरेपछि न्यूनीकरण हुँदै जान्छ। सबैभन्दा ठुलो जलवायु
हवस् त मानव अधिकार शिक्षा रेडियो कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाउन हुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत यस्तै हामीलाई सुर्खेत sukhet@insec.org.np पत्र पठाउन पनि सक्नुहुनेछ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट सम्पूर्ण सहकर्मीसँगै म नन्द कार्कीलाई पनि बिदा दिनुहोस्। नमस्कार।